नमस्कार, कार्यक्रम बदलिन्दो नेपालमा तपाईँलाई स्वागत छ। म सुफल काफले। समसामयिक विषयवस्तु र घटनाक्रमका बारेमा सम्बन्धित क्षेत्रका विज्ञ तथा सरकारवालासित कुराकानी गर्ने यो कार्यक्रम हरेक आइतबार, सोमबार, बुधबार र शुक्रबार बिहान 8 बजेको नेपाल खबरपछि उज्यालो रेडियो नेटवर्कबाट प्रसारण हुन्छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न एफएम स्टेशनमा उज्यालो मोबाइल एप्लिकेशन र उज्यालो अनलाइनबाट संसारभर सुन्न सकिन्छ। आइतबार अर्थात आजको कार्यक्रममा हामी समसामयिक राजनीतिक विषयवस्तुमाथि छलफल गर्छौं। सरकारले वैशाख 31 गते स्थानीय तहको चुनाव गर्ने घोषणा गरेपछि निर्वाचन आयोगले तयारी तीव्र पारेको छ र उसले केन्द्रीय तहबाट गर्ने सबै तयारी सकेको पनि जनाएको छ। मतपत्र छपाईको काम धमाधम चलिरहेको छ भने चुनावमा भोट हाल्ने तरिका सिकाउन मतदाता शिक्षा कार्यक्रम पनि निर्वाचन आयोगले शुरू गरिसकेको छ। आयोग सँगसँगै राजनीतिक दलहरू पनि चुनावको तयारीमा लागेका छन्। नेकपा एमाले मेची महाकाली अभियान गरिसकेको छ भने चुनावलाई नै लक्षित गरेर नेपाली कांग्रेसले 7 वटै प्रदेशमा केन्द्रीय नेताहरूको उपस्थितिमा सभा गर्ने निर्णय गरेको छ। यस्तै अर्को सत्तारूढ़ दल नेकपा माओवादी केन्द्रले पनि चुनावको तयारी तीव्र पारेको छ। तर स्थानीय तहको चुनाव अघि नै संविधान संशोधन हुनुपर्ने माग गर्दै आएका मधेसी दलहरूले भने देखिने गरेर चुनावको तयारी थालेका छैनन्। सरकार र मधेसी मोर्चाबीच स्थानीय तहको चुनावका लागि सहमति जुटाउने भन्दै पटक पटक छलफल भएका छन्। पछिल्लो पल्ट सरकार र मोर्चाबीच सीमांकनको विषयलाई आयोग बनाएर टुंग्याउने र बाँकी विषयमा संविधान संशोधन गर्ने गरेर अनौपचारिक सहमति भएको छ। यस्तै संविधानको धारा 274 रहेको प्रदेशको सीमांकन हेरफेर गर्दा प्रदेश सभाबाट बहुमत सदस्यले पारित गर्नुपर्ने व्यवस्थालाई परिवर्तन गरेर प्रदेश सभाबाट पारित नगरे पनि प्रदेशको सीमाना परिवर्तन गर्न सकिने व्यवस्था गर्न पनि सत्तारूढ़ दल र मोर्चा सहमति नजिक पुगेका छन्। यस्तै गाउँपालिकाका प्रमुख र उपप्रमुखले राष्ट्रिय सभाका सदस्य छान्न नपाउने व्यवस्था गर्न पनि मोर्चा र सरकारबीच छलफल भएको छ। मोर्चाले स्थानीय तहका संख्या अझै थप्नुपर्ने र छुटेका मतदाता नामावलीमा समावेश हुनुपर्ने माग पनि राख्दै आएको छ। यी विषयमा सहमति गरेर मोर्चा चुनावमा आएमा त्यसमा एमाले पनि सहमति जनाउने सरकारले विश्वास लिएको छ। सरकार र मोर्चाबीच हुन लागेको यो सहमतिलाई नेकपा एमाले कसरी लिएको छ र एमालेको चुनावी रणनीति के कस्तो छ भनेर हामी अहिलेको कार्यक्रममा कुराकानी गर्दैछौ। कुराकानीका लागि यति बेला मसित हुनुहुन्छ नेकपा एमालेका नेता प्रदीप गेवाली। गेवालीजी, स्वागत छ तपाईँलाई उज्यालोमा।
हजुर, धन्यवाद।
सन्चै हुनुहुन्छ?
ठिक छ, ठिक छ।
केमा व्यस्त?
यहाँले पृष्ठभागमा बताइसक्नुभयो, नेकपा एमाले चुनावी रणनीति बनाउन व्यस्त छ। झण्डै 19 वर्षपछि हुन लागेको स्थानीय तहको निर्वाचन, जुन संविधान कार्यान्वयनको एउटा महत्वपूर्ण एउटा आधार स्तम्भ पनि हो, खुड्किलो पनि हो। अहिले हाम्रो समग्र ध्यान चाहिँ निर्वाचनको तयारीमै केन्द्रित छ र त्यसैसँग जोडिएका विभिन्न कामहरूमा हामी व्यस्त छौँ।
तर चुनावकै तयारीको लागि त अब तयारीको कुरा गर्नुपर्दा त मधेसी मोर्चा, जो चाहिँ संविधान जारी हुनुभन्दा पहिलेदेखि आन्दोलनमा थियो र अझै पनि आन्दोलनमा छ, उसका मागहरू पनि त पूरा गर्नुपर्ने होला नि, होइन?
यहाँले पृष्ठभागमा पनि त्यस सम्बन्धी केही जानकारी गराउनु भएको छ। पहिलो कुरा म यहाँलाई स्पष्ट पारौं, अहिलेको स्थानीय तहको निर्वाचन र सरकारले सदनमा प्रस्तुत गरेको संविधान संशोधन विधेयक या त्यसमा पनि चित्त नबुझाएर अझ मागपछि माग थप्दै गरेको मधेसी मोर्चाको अहिलेका विषयहरू, ती दुईटाको बीचमा कुनै लेना देना छैन। स्थानीय तहको निर्वाचनसँग सीमाना हेरफेर गर्ने कुरा, कुन भाषालाई अनुसूचीमा राख्ने या नराख्ने भन्ने कुरा, या अंगीकृत नागरिकताको प्रावधानलाई खुकुलो अथवा टाइट बनाउने भन्ने कुरा, त्यसँग कहीँ पनि केही जोडिँदैन। त्यसकारणले पहिलो कुरा, अहिले मधेसी मोर्चाले अगाडि सारेका मागहरू स्थानीय चुनावको सन्दर्भमा असान्दर्भिक छन्, अनावश्यक छन् र तिनीहरूलाई आधार बनाएर, तिनीहरूलाई न्यू बनाएर निर्वाचनलाई परसार्नु हुँदैन भन्ने हाम्रो प्रश्न माग हो, पहिलो। दोस्रो, लोकतन्त्रको एउटा सौन्दर्य भनेकै के हो भनेदेखि छलफलबाट, सहमतिबाट समाधान गर्ने अधिकतम प्रयत्न हुन्छ लोकतन्त्रमा। लोकतन्त्रमा सहमतिले सबभन्दा ठूलो प्राथमिकता पाउँछ। कथम कदाचित सहमति हुन सकेन भने त्यतिन्जेलको निम्ति हामी बहुमतबाट एउटा प्रक्रियाबाट समाधान गर्छौं र त्यो बहुमतमा चित्त बुझेन कसैलाई भने ऊ फेरि जनताको बीचमा जान्छ, ताजा जनादेश ल्याउँछ र त्यो जनादेशमा टेकेर जनादेशको बलमा उसले आफ्ना मागहरू पूरा गराउने प्रयत्न गर्छ। अहिले मधेसी मोर्चा लोकतन्त्रका ती न्यूनतम कुरालाई पनि स्वीकार गरिरहेको अवस्था छैन। हामीले बारम्बार भनेका छौं, तपाईँका र हाम्रा असहमतिहरू देखिए, सतहमै आए, जाउँ जनमत को बीचमा जनताको बीचमा जाउँ, ताजा जनादेश लिउँ र जनताको जनमतले यदि तपाईहरुका माग तराई मधेसका अधिकांश जनताले सपोर्ट गरे त्यो निर्वाचनमा प्रकट भयो त्यो कुरा भने तपाईहरुसँग नैतिक बल हुन्छ, त्यसपछि छलफल गरौंला। तर निर्वाचनमा जान नचाहने एकपछि अर्को गर्दै बखेडाहरू मात्रै झिक्दै जाने र निर्वाचन हुन नदिने मधेसी मोर्चाको त्यो कुरासँग हाम्रो सहमति छैन। त्यसो भएर यहाँले जे भन्नुभयो नि निर्वाचनको निम्ति मधेसी मोर्चाका माग पनि त पूरा गर्नुपर्ला, त्यो कुरा पनि सुन्नुपर्ला, कुरा नसुन्ने भने होइन तर अनुचित अनावश्यक मागहरू सुन्न थालेर लोकतन्त्रलाई संस्थागत गर्ने कुराबाट हामी पछाडि हट्नु।
तर तपाईँले अघि भर्खरै चाहिँ नि संविधान संशोधन र अहिलेको चुनावको कुनै सम्बन्ध छैन भनेर भन्नुभयो, तर मोर्चाका नेताहरूले चाहिँ के भन्नुहुन्छ भनेदेखि त्यो संविधान भनेको चाहिँ पन्जा निकालेको बाघ हो, नङ्ग्रा निकालेको बाघ हो, हाम्रो नङ्ग्रा चाहिँ निकालिसक्यो, अब नङ्ग्रा निकालेर हामीलाई कुस्ती खेल्न आइज, लड्न आइज भन्यो भने हामीले कसरी तिर्ने भन्ने खालको।
अब वास्तवमा मधेसी मोर्चा या त असाध्यै बढी दिग्भ्रमित छ या उसको मनसाय असल छैन। अहिले मनसायको कुरा एकछिन छोडिदिउँ, दुईटा कुरा गरौं न। मधेसी मोर्चाले बडो दावा गर्छ अहिलेको पछिल्लो परिवर्तनमा हाम्रो ठूलो योगदान छ र त्यसमध्ये पनि संघीयता त हाम्रो आन्दोलनको परिणाम हो, संघीयताको क्रेडिट चाहिँ हामीलाई जान्छ ल एकछिन त्यही कुरा सत्य हो भन्ने मान्य हो भने, पहिलो कुरा आज मधेसी मोर्चाले जे गरिरहेको छ संघीयतालाई जसरी व्याख्या गरिरहेको छ, संघीयताको नाममा जे उसले स्थापित गर्न खोजिरहेको छ र उसका मागहरूको अथवा उसका क्रियाकलापहरूको कारणले आज समाज जसरी एकदमै नराम्रो गरी विभाजित हुँदैछ, मधेसी मोर्चाले बुझ्नुपर्छ उसका यही क्रियाकलाप जारी रहने हो र संहिता भनेकै पहाड़ र मधेसको बीचमा दूरी बढाउने कुरा हो, संहिता भनेकै जात जातको आधारमा राज्य बाँड्ने कुरा हो, संहिता भनेकै म तपाईँसँग तपाईँलाई देख्दा साथ डराउनुपर्ने, तपाईँ मसँग चाहिँ देख्दा साथ झस्किनुपर्ने, समाजमा विभाजन ल्याउने यो चिज हो भनेदेखि किन चाहियो संहिता भन्ने जनमत विस्तारै बढ्दैछ। उहाँहरूको क्रियाकलापले संहिता आफैमा कमजोर हुँदैछ एक भन्छ नि एउटा चर्चित नेपाली
मोर्चालाई मात्रै दिन मिल्छ त्यसको दोष,
अहिले त यसको साङ्गो पाङ्गो दोष मोर्चालाई आउँछ। तपाईँले नेकपा एमालेका केही कुराहरूप्रति तपाईँको कुनै कमेन्ट भए अथवा केही जिज्ञासा भए म पछि त्यसलाई एड्रेस गरौँला। नेपालीमा एउटा चर्चित लोकगीत छ नि, काँचो सुन्तला नटिप्दै यो चाल टिपेको हुन्छ होला भने जस्तो, आज काँचो सुन्तला नटिप्दै त यति अमिलो भइरहेको अवस्था छ भने साँच्चै नै भोलि यो व्यवहारमा गयो भने के होला यसो भन्ने लेमेनहरूको ठूलो जमात छ। हुन त मैले यसो भन्दा ल एमाले चाहिँ संहिता विरोधी भयो भनेर उहाँहरूले गीत पनि बजाउनु होला, त्यससँग मलाई कुनै फरक पर्दैन, म संहिताको दृढ पक्षधर हुँ। तर उहाँहरूको इन्टरप्रिटेसनबाट, उहाँहरूको व्याख्याबाट, उहाँहरूको क्रियाकलापबाट पहिलो कुरा उहाँहरू आफैले ल्याएको भनेको संहिता धारात्मक पर्दैछ एक। दोस्रो, संहिताको एउटा सोझो अर्थ जनताको आँगनमा राज्य पुर्याउनु भनेको हो। जनतालाई काठमाडौँ धेरै टाढा भयो, त्यस कारणले गर्दा सकेसम्म जनताको आँगनसम्म राज्य पुर्याउँ अर्थात् एकदमै प्रिन्सिपल अफ सब्सिडियरिटी भन्छ नि, एकदम निकट पुर्याउँ राज्यलाई भन्ने हो। तर आज जति बेला स्थानीय तहको निर्वाचन मार्फत हामी एकदम काठमाडौँको अधिकारहरू 744 इकाइहरूमा बाँडेर जनताले भेट्न सक्ने छाम्न सक्ने ठाउँमा राज्य पुर्याउँदैछौँ, उहाँहरू स्थानीय तहलाई त्यो अधिकार दिनुहुन्न, त्यो त हाम्रो तजबिजको मातहतको कुरा हो। अर्थात् सिंहदरबारको अधिकार खोसेर अथवा त्यसलाई चाहिँ बाँडेर जनकपुर त लैजाने, तर जनकपुरको धनुषाको दूरदराजमा नलग्ने, वीरगञ्जको एकदम कुनाकाप्चामा चाहिँ नपुर्याउने, यो खालको तरिकाले उहाँहरू आफै या त दिग्भ्रमित या चाहिँ उहाँहरू गलत भन्न सक्नुहुन्छ।
यसमा अझ सामान्य रेडियो सुन्ने साथीहरूले बुझ्ने भाषामा भन्नुपर्दा सिंहदरबारको अधिकार भने केन्द्रको अधिकार प्रदेशमा लैजाने, तर प्रदेशबाट गाउँपालिकामा लैजान नहुने भन्ने आशय हो
उहाँहरूको। तपाईँले सुन्नु भएको छ नि पटक पटक तर्क एक, तर्क नम्बर एक, कहाँ यसरी चाहिँ के भन्दाखेरि स्थानीय तहलाई चाहिँ स्वायत्त अधिकार दिनुहुन्छ, त्यो त प्रदेशको मातहतको कुरा हो। प्रदेशको तजबिज अन्तर्गत पहिला प्रदेश सभाको चुनाव गरौँ, प्रदेश सरकार बनोस् अनि त्यसले सिमाना कोरिदिन्छ, त्यसले अधिकार तोकिदिन्छ, अर्थात् प्रदेशले दिएको उसले चाहिँ खटाएको मानो खाने गरी उसको चाहिँ मातहतमा रहने गरी स्थानीय तह भन्ने उहाँहरूको एकदमै गलत कन्सेप्ट। यो भनेको अधिकार तलसम्म जनतासम्म नलैजाउँ भन्ने कुरा हो। दोस्रो, अहिले अर्को विषय अघि तपाईँले पृष्ठभागमा पनि उठाउनुभयो, राष्ट्रिय सभाको इलेक्ट्रोल कलेज अथवा राष्ट्रिय सभा चुन्ने मतदाताहरू स्थानीय तहका प्रमुख उपप्रमुखहरू हुने व्यवस्था छ, त्यसले के नोक्सान गरेको छ? राष्ट्रिय सभा बन्न तलभन्दा तल सके त राष्ट्रिय सभा पनि आम जनताले चुनेर गरे पनि हुने, अमेरिकामा सेनेटले सेनेट आम जनताले नै चुन्छन्, तर हामी कहाँ चाहिँ अप्रत्यक्ष चुनावको एउटा व्यवस्था छ। अप्रत्यक्ष चुनावको दायरा अलिकति फराकिलो बनाऊ भन्दा त्यसले त स्थानीय तहका प्रतिनिधिहरू बढी पावरफुल हुने नै कुरा हो नि, तर त्यो पनि काटौँ भन्दै हुनुहुन्छ। अर्थात् उहाँहरू वास्तवमा संघीयतालाई आफ्नो एउटा राजनीतिक वर्चस्व, एकदम ब्लन्ट भाषामा भन्यो भने आफ्नो जिम्मेदारीलाई बलियो बनाउने माध्यमभन्दा बढ्ता तल जनतालाई अधिकार दिने अर्थमा संघीयतालाई चाहिँ मधेसी मोर्चाले बुझ्नै चाहेको छैन, त्यस ढङ्गले व्यवहारमा लग्नै चाहेको छैन। यो कुरासँग हाम्रो गम्भीर असहमति छ।
तर यही कुरालाई चाहिँ उहाँहरूले चाहिँ एमाले चाहिँ हाम्रो प्रस्तावहरूलाई चाहिँ नकारात्मक रूपमा हेर्छ भन्ने आरोप लगाउनु
हुन्छ। बिल्कुलै होइन, पहिलो कुरा
एमाले र मोर्चाकै सम्बन्धको कुरा गर्ने हो भने पनि तिक्ततापूर्ण छ भनौँ न। पछिल्लो दुई वर्षदेखि
उहाँहरूले सृजना गरिदिनुभयो। अब हामीले पहिलो कुरा त मधेसी मोर्चालाई संविधान बन्दै गरेको बेलामा पनि हामीले बारम्बार यही कुरा सम्झाउने कोसिस गर्यौं। संविधान तात्कालिक शक्ति सन्तुलनको दस्तावेज हो। संविधान सभाभित्र हामी 31 पार्टीहरू थियौं। 31 पार्टीका फरक फरक मूल्यहरू मान्यताहरू थिए, तदनुरूप नै त्यही भएर नै उनीहरू फरक फरक पार्टी थिए। एउटा विचार एउटै सिद्धान्त भएको भए, एउटै अब्जेक्टिभ भएको भए सायद फरक पार्टी बन्दिन्थ्यो होला। भिन्न भिन्न स्वार्थहरू अथवा भिन्न भिन्न उद्देश्यहरू, भिन्न भिन्न एउटा वर्गीय आधार भएका पार्टीहरूको बीचमा एउटा सम्झौताको दस्तावेज बनाउँदाखेरि विभिन्न पार्टीहरूले आफ्ना कतिपय महत्वपूर्ण विषयहरूमा उनीहरूले कम्प्रोमाइज गरे, त्यसमा उनीहरू लचिलो भए, कतिपय कुराहरू छोडे। उदाहरणको निम्ति नेकपा एमाले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, हामीले त घोषणापत्रमै त्यो भनेका थियौँ नि, तर हामीले हेऱ्यौं हामी त्यही कुरामा अडिनियो भने संविधान नबन्ने भयो। संविधान बन्ने मूल्यमा, संविधानमा अरू धेरै अधिकारहरू प्राप्त हुने मूल्यमा र ठिक छ यो कुरा स्थगन भनेर हामीले भन्यौं। कांग्रेस वेस्टमिन्स्टर प्रणालीभन्दा दायाँ बायाँ गर्दैन भन्थ्यो, उसले पनि कतिपय कुराहरूमा कम्प्रोमाइज गर्यो। माओवादी प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा थियो, उसले सम्झौता गर्यो। सदनका सबभन्दा ठूला पार्टीहरूले आफ्ना महत्वपूर्ण मुद्दाहरूमा सम्झौता गरे, तर मधेसी मोर्चा टस्कोमस गर्दैन। उसको उपस्थिति छ 10% कम, तर मैले जे भन्छु त्यही हुनुपर्छ। मैले भने अनुसार हुन्छ संविधान बन्छ, भने अनुसार हुँदैन भने संविधान बन्दैन। हामीले उहाँहरूलाई त्यो गलत बाटो हिँड्नबाट, त्यो चाहिँ जिद्दी गर्नबाट रोक्न अधिकतम प्रयत्न गर्यौं। संविधानमा होला तपाईँहरूका केही असहमतिहरू होलान्, तर गणतन्त्र, समावेशिता, सामाजिक न्याय अनि संघीयता जस्ता यत्र महत्वपूर्ण पक्षलाई अस्वीकार गरेर एउटा दुईटा कुरा चित्त बुझेन भनेर संविधान बनाउने यो ऐतिहासिक अवसरबाट तपाईँहरू बाहिरिनुहुन्छ, नबाहिरिनुहोस् हामीले भन्यौं। तर उहाँहरूको सारा प्रयत्न हर हिसाबले संविधान बन्न नदिनेतिर गयो। संविधान बन्ने अवस्था भइसकेपछि उहाँहरूले सीमामा गएर त्यो देशलाई चाहिँ अप्ठ्यारोमा पार्नुभयो र सामग्रीहरू रोक्नुभयो। त्यसमा भारतको नाका भन्ने मुख्य भयो, त्यसमा उहाँहरू आड बन्नुभयो, हतियार बन्नुभयो, जसले 6 महिना अगाडि मात्रै भूकम्पबाट थिलो थिलो भएको देशमा औषधि खाद्यान्न रोक्ने र त्यसमा गर्व गर्ने हो नाका भन्ने हामीले गरेका हौं। अत्यन्त अमानवीय ढंगले प्रस्तुत हुनुभयो, तर त्यो त धेरै दिन जाने वाला थिएन। नेकपा एमाले त्यो पार्टी हो, अहिले तपाईँले भन्दै हुनुहुन्छ नि नेकपा एमाले रिजिड भयो, कठोर भयो भनेर, त्यो होइन। त्यही पार्टी हो नेकपा एमाले जसले संविधानको पहिलो संशोधनको निम्ति पहल गर्यो, होइन? केपी ओली प्रधानमन्त्री हुनुहुन्थ्यो, कंग्रेसले संविधान संशोधन प्रस्ताव दर्ता गरेका थियो, तर त्यो अलपत्र अवस्थामा थियो। हामीले सोध्यौं कंग्रेसलाई के यो संविधान संशोधन भयो भने समस्या समाधान हुन्छ। हामीले मधेसी मोर्चालाई सोध्यौं, हामीले अरू विभिन्न सरकारवालाहरूलाई सोध्यौं, र यो कुरा भयो भने, अर्थात् उहाँहरूले भन्नुभएको थियो जनसंख्याको आधारमा संसदमा प्रतिनिधित्व हुनु पर्यो, त्यही आधारमा हामीले जनसंख्यालाई पहिलो आधार, भूगोललाई दोस्रो आधार बनाएर संविधानको पहिलो संशोधन गर्यौं। यस अन्तर्गत अब आउने प्रतिनिधि सभाको निर्वाचनमा कुल 165 सीटमध्ये तराई मधेसका 20 जिल्लाबाट, 22 जिल्लाबाट चाहिँ 80 सीट आउनेवाला छ, र हिमालका चाहिँ 55, हिमाल र पहाड़का 55 जिल्लाबाट जम्मा 85 सीट। यो प्रतिनिधित्व अलरेडी हामीले स्वीकृत गरिसक्यौं पहिलेको संविधान संशोधन,
पहिलो संशोधन
मार्फत। दोस्रो, केही ठाउँहरूमा समावेशी सिद्धान्त मात्रै भनियो, यसले पुगेन, समावेशी र समानुपातिक सिद्धान्त संशोधन गरेर त्यो कुरा राखियोस् भन्नुभयो, हामीले त्यो पनि राख्यौं। अब मधेसी मोर्चाको ताल के देखियो भने त्यति कुरा त प्राप्त भइहाल्यो, अनि हामीलाई चित्त बुझिया छैन दोस्रो स्टेप। अब हाम्रो असहमति छ, त्यसमा अर्को ठाउँमा जाउँला, तर यो वर्तमान सरकारले अनि संविधान संशोधन प्रस्ताव अगाडि सार्यो, उहाँहरूको ताल यो प्रस्ताव भयो भने यो प्रस्ताव पारित गराउन कोसिस पनि गर्ने, तर पहिल्यै चाहिँ एउटा ढोका खुला के राखिराख्ने भन्दा हामीलाई चित्त बुझिया छैन, हाम्रो आन्दोलन जारी छ भन्ने, अर्थात् केवल न्यू खोज्ने जस्तो। मुलुकलाई निरन्तर अस्थिरतामा राख्ने जस्तो जुन माग त्यहाँका आम जनताका माग पनि होइनन्, आम जनताका माग भए हामी धेरै संवेदनशील हुन्थ्यौँ। भन्नुहोस् न, तराई र पहाड़लाई कम्प्लिट अलग गर्ने कुरा के तराईवासी कुनै नागरिकको माग हुन सक्छ? सक्दैन। तराईमा त 80% भन्दा बढी जनता त्यहाँका रैथाने, त्यहाँका वंशजको आधारमा नागरिकता प्राप्त, हजारौं वर्षदेखि तराई मधेसलाई गुल्जार बसेर बनाएर आबाद गरेर बस्नुभएका र बिना वर्दीको सिपाहीको रूपमा नेपालको भूमि रक्षा गरिरहेका सिपाहीहरू हुनुहुन्छ। उहाँहरूको अधिकार कटौती गरेर, वंशजले पाउने अधिकार कटौती गरेर विवाह या अरू ढंगले आएका अंगीकृत नागरिकहरूको अधिकार बढाउने कुरा के त्यो मधेसका जनताको चाहना हो र होइन नि त? तर अरू नै कुरातिर त्यहाँको मैथिली अथवा भोजपुरी भाषालाई सरकारी कामकाजको भाषा बनाऊ भन्ने होइन, घुमाउरो पाराले जसकेलाबाट हिन्दी अथवा अरू भाषालाई चाहिँ सरकारी कामकाजको भाषा बनाऊ, यस्ता कुराहरू लिएर आएको हुनाले मधेसी मोर्चाको बाटो गलत छ, उसले सारेका मागहरू गलत छन्। त्यसो भएको हुनाले चाहिँ यी गलत बाटोमा होइन, तपाईँहरू त्यहाँका जनताको भावना अनुसार चल्नुहोस् र जनमत लिएर आउनुहोस् र एउटा टेस्ट पनि गरौँ नि त। ल साँच्चै ल, यहाँले भन्नुभए जस्तो नेकपा एमालेका नीतिहरू गलत रहेछन्, तराई मधेसका जनताले पत्याएका रहेनछन् भने चुनावमा प्रकट होस् न त, हामी चित्त बुझाउँला ए नेकपा एमालेका लिएका नीतिप्रति तराई मधेसका जनताको अनुमोदन रहेनछ, वास्तवमा मधेसी जनताको मागको प्रतिनिधित्व त मधेसी दलले नै गर्दा रहेछन्। त्यो भयो भने फेरि बसेर नेगोसिएसन गरौँला, तर चुनाव हुन नदिने, चुनावमा जानबाट डराउने, चुनावमा जान रोक्ने कुरा त छँदैछ। एउटा लोकतान्त्रिक पार्टीलाई आफूले प्रधानमन्त्रीलाई भोट हाल्ने र सत्तापक्ष पार्टी हुने अनि एउटा प्रतिपक्षले शान्तिपूर्ण ढंगले सद्भावपूर्ण यात्रा अगाडि बढाउँदाखेरि हिंसात्मक ढंगले आक्रमण गर्ने निषेध गर्ने, मधेस मोर्चाले गलत बाटो लिइरहेको छ, यो बाटो छोड्नुपर्छ भन्ने हाम्रो भनाइ
हो। त्यही कारणले हो तपाईँले जुन अहिले संसदमा अड्किरहेको छ संविधान संशोधन प्रस्ताव, अब त्यसमा पनि अघि नै तपाईँले भन्नुभयो मोर्चाको केही सहमति छ, केही शर्तहरू पनि छन् भनेर सरकारले त्यसलाई पारित गर्न चाहिरहेको छ, तर एमाले त्यसलाई समर्थन नगरिरहनुको कारण चाहिँ अहिले जे कुरा तपाईँले गर्नुभयो नि तिनै कारणहरू हुन् कि अरू पनि केही कारण?
मूलत तिनै हुन्, म सूत्रमा भन्दा व्याख्या आवश्यक पर्दैन, हाम्रा श्रोताहरू धेरै जागरूक नै हुनुहुन्छ। नम्बर एक, यो संविधान संशोधन असान्दर्भिक छ, मुलुकलाई यति बेला चाहिएको संविधान कार्यान्वयन हो, निर्वाचन हो, किनभने हामीसँग अब 2074 माघ 7 आउन धेरै टाढा छैन, तीन तहको निर्वाचन सम्पन्न गर्नु छ, निर्वाचनतिर होमिनु पर्ने बेलामा अब यो भनौँ न यो कुबेलाको चाहिँ बाजा बजाए जस्तो गरिकन उहाँहरूले चाहिँ संविधान संशोधनको कुरा ल्याउनु भएको छ। एक, यो असान्दर्भिक छ। दोस्रो, सर्वोच्च अदालतले भन्यो सीमाङ्कन परिवर्तनको विषय प्रदेशसभाको सहमति बेगर सम्भवै छैन, त्यो प्रदेशसभाको सहमति बेगर ल्याउन खोजिएको यो विषय असंवैधानिक छ। दोस्रो, तेस्रो, राजनीतिक हिसाबले यो गलत छ, हामीले त्यसको बारेमा आफ्ना सविस्तार कुराहरू राखेका छौँ। चौथो र अझ अहिले त के भन्नुपर्ने हुन्छ मैले भनेदेखि यो अनैतिक पनि छ। अनैतिक भनेको के हुनुहुन्छ भने चुनावको मिति घोषणा भइसक्यो, अब तपाईँ आफै भन्नुहोस् रेफ्रीले सिटी लगाइसक्यो, खेलाडीहरू मैदानमा गइसके, अनि खेलाडी मैदानमा गएर यसो जिताहार कता के हुन्छ भन्ने भइसकेपछि होइन होइन यो खेलको नियम पुरानो नियम हामी मान्दैनौँ खेलको नियम बदलौँ भन्ने भने त्यो फेयर हुन्छ, त्यो नैतिक हुन्छ। निर्वाचनको मिति घोषणा भइसकेपछि अहिले आएर चाहिँ अब स्थानीय तहको संख्या बढाउँछु, त्यसको सीमालाई तलमाथि पार्छु जस्ता खालका कुराहरू अनैतिक पनि छन्।
भनेपछि त अब अहिले जुन चर्चा चलिरहेछ पाँच बुधे सहमति, सत्तारूढ दल काँग्रेस एमाले र मोर्चाबीच भएको भन्ने, त्यसमा पनि एमालेको समर्थन हुँदैन?
होइन, पहिलो कुरा त हामीले यो विषय सुनेकै छैनौँ, अब मिडियामा आएका कुराहरूको भरमा मात्रै कमेन्ट गर्नु कति उपयुक्त होला। त्यही पनि यदि मिडियामा आएका कुरा सत्य हुनु भने हाम्रो सहमति छैन,
तर त्यो कुरा चाहिँ अब हामीले नै भनेका छौँ र सत्तारूढ दलका नेताहरूले कै मुखबाट त्यो कुरा चाहिँ आएको छ, सीमाङ्कनलाई थाँती राख्ने लगायतका पाँच बुधे सहमति, जसमा चाहिँ अघि नै तपाईँले कुरा निकाल्नुभयो धारा 274 होइन प्रदेश सभाको कुरा, त्यो धारै खारेज गर्ने लगायतका कुराहरू पनि आएका छन्।
अब कहिलेकाहीँ कस्तो लाग्छ भने यो सरकारको र सरकारले मधेसी मोर्चासँग गरेका कतिपय साँठगाँठका अथवा उहाँहरूका बीचका कुराकानीहरू हेर्दा अब यी सबै लफडा गर्नुभन्दा एउटा काम सरकारले गर्यो भने सरकारलाई पनि सजिलो हुन्छ होला जस्तो लाग्छ। यो चुनाव सुनाव केही नगरौँ, मधेस जति मधेसी दलको भयो अनि अरू बाँकी जति चाहिँ काँग्रेस र माओवादीको मिलिजुली खाने कुरा हो, हामी जहिलेसम्म चाहिँ अगाउँदैनौँ उग्राउँदैनौँ तबसम्म चाहिँ हामी मिलेर खान्छौँ, यो चुनाव पनि चाहिँदैन भनेर घोषणा गर्न मात्रै बाँकी छ जस्तो लाग्छ। खैर, त्यो त एउटा ठट्टाको कुरा हो, मैले असाध्यै उहाँहरूको अनैतिकतालाई मैले व्यङ्ग्य गर्न खोजे हुँ। यदि उहाँहरूले भनेको कुरा बाहिर चर्चामा आए जस्तो कुरा उहाँहरूको बीचमा छलफल भएको हो भने नेकपा एमालेको त्यसमा गम्भीर असहमति छ, आपत्ति छ। प्रधानमन्त्री चीन जानुभन्दा अगाडि उहाँले एकदम हतारतार बैठक आयोजना गर्नुभएको थियो र उहाँले केही नयाँ केही तिनै प्रस्तावहरू लिएर आउनुभयो जसमा सीमाङ्कनलाई हामी थाँच्छौँ थाँतिराख्छौँ, त्यो चाहिँ सीमाङ्कन आयोग बनाएर जाउँ, त्यसका क्षेत्राधिकार त्यसको टिओआर चाहिँ हामी त्यसमा छलफल गरौँ, बाँकी विषयलाई पारित गराउन सहयोग गर्नुहोस् भनिसकेपछि नेकपा एमाले दुईवटा कुरा गरेका थियो। त्यही कुरा म अहिले तपाईँहरूलाई दोहोऱ्याउन चाहन्छु। पहिलो, सरकारले ठ्याक्कै के गर्नु खोजेको हो? संघीय आयोग बनाउने हो भने संघीय आयोग धारा 295 व्यवस्था छ, त्यो संघीय आयोगका अधिकार र कर्तव्यहरू के हुन्, त्यसको चाहिँ कार्यावधि कति हो, कार्यविधि के हो, यी सबै कुराको एउटा खाका चाहियो। संघीय आयोग बनाउने कुरामा हामी नकारात्मक छैनौँ, हामीले त गत वर्ष नै त्यो प्रस्ताव राखेका हौँ, राजनीतिक समिति पनि बनाएको थियो तत्कालीन उप प्रधानमन्त्री कमल थापाको नेतृत्वमा, काङ्ग्रेसले नमानेको कारणले मधेसी दलले प्रतिनिधि नपठाएको कारणले त्यो भएको ठिक छ, तर त्यसको स्पष्ट खाका चाहियो। दोस्रो, 274 संशोधन गर्छु भन्ने कुरा जतिको त्यो ननसेन्स कुरा केही पनि हुँदैन, हामी त्यसमा त्यो कुरा सुन्न पनि चाहँदैनौँ। दोस्रो, बाँकी विषय यदि सीमाङ्कनको प्रस्तावलाई उहाँहरूले थाँती राख्न तयार भए हो र चाहिँ भनौँ न त्यसलाई सीमाङ्कन आयोग मार्फत टुङ्ग्याउन चाहेको हो भने बाँकी विषयहरूलाई जुन बाँकी तीनवटा विषयहरू छन् त्यसलाई भोटिङमा लैजाने बारेमा नेकपा एमाले पोजिटिभ हुन सक्छ।
भाषा
नागरिकता र राष्ट्रिय सभाको कुरा, त्यसमा हाम्रो विरोध छँदैछ, ती गलत हुन्, अनुचित हुन्, अनावश्यक हुन्, तर त्यसलाई प्रक्रियामा लगेर भोटिङबाट हामी चाहिँ एउटा टुङ्गोमा पुर्याउन त्यसलाई पराजित गर्न तयार छौँ। तर हामीले त्यति बेला एउटा शर्त राखेका थियौँ, एक सरकारले हामीलाई के कुरा ब्ल्याक एन्ड व्हाइटमा ग्यारेन्टी दिनु पर्यो भने परिणाम जेसुकै आए पनि मधेसी मोर्चाले त्यो कुरा स्वीकार गर्छ र ऊ चुनावमा जान्छ भन्ने कुराको ग्यारेन्टी चाहियो, नभए त्यो त किस्ता किस्ताको कुरा हो। गत वर्ष त्यही भनेर दुईवटा बुँदामा संशोधन भयो, समस्या जहाँको तहीँ, अहिले तीनवटा बुँदामा संशोधन होला, पास होला, फेल होला, एक्सनको निम्ति मानिलिउँ, अनि फेरि त्यो पनि चित्त बुझेन भन्ने हो भने यो बेकारको लफडामा जानु जरुरी छैन। तर चुनाव हुने कष्टमा सीमाङ्कनको प्रस्ताव थाँतिराखेको हो भने बाँकी विषयमा हामी चाहिँ भोटिङ गरेर त्यसलाई प्रक्रियाको माध्यमबाट टुङ्ग्याउन नेकपा एमाले पोजिटिभली सोच्न सक्छ, हामीले प्रधानमन्त्रीलाई त्यही भनेका हौँ। अब अहिले आएर हामी सुन्दैछौँ, अस्ति भएको कुरा त्यति हो, अब अहिले आएर हामी सुन्दैछौँ फेरि चुनावको मिति घोषणा भइसक्यो, चुनाव आउन 40 दिन बाँकी छ, तपाईँ स्थानीय तहको संख्या तराईमा बढाउने कुरा गर्दै हुनुहुन्छ, राष्ट्रिय सभामा उनीहरूको भोटिङ राइटलाई कटाउने कुरा गर्दै हुनुहुन्छ,
गाउँपालिका नगरपालिका प्रमुख उपप्रमुखको
भोटिङ कटाउने कुरा गर्दै हुनुहुन्छ, अझै म सुन्दैछु मतदाता नामावली थपौँ भन्दै हुनुहुन्छ, यो बकवास हामी सुन्न पनि तयार छैनौँ, यो समस्या समाधान गर्ने बाटो होइन। नेकपा एमालेका भनाइहरू केही पनि होइनन्, सदनको एउटा दोस्रो ठूलो पार्टी जसले अहिले एक तिहाई संख्या होल्ड गरेर राखेको छ अरू पार्टीहरूसँग समेत मिलेर, उनीहरूको सहमति चाहिएन, तर 40 जनाले जे भन्यो त्यही हुनुपर्छ भन्ने यो सरकारको कुरा हो भने नेकपा एमाले त्यसमा साथ दिँदैन। तर मैले फेरि पनि दोहोऱ्याएर भन्छु, प्रधानमन्त्री उता जानुभन्दा अगाडि हामीले जे भनेका थियौँ त्यो कुरामा हामी अहिले पनि अडिएका छौँ। सीमाङ्कनको प्रस्ताव उहाँहरूले सक्नुहुन्छ फिर्ता लिनुहोस्, होइन स्थगित गर्नुहोस्, र बाँकी विषय भोटिङमा जाँदा यदि चुनावको ग्यारेन्टी हुन्छ र मधेसी मोर्चाहरू चाहिँ चुनावमा आउने हुन् भनेदेखि चाहिँ त्यसलाई भोटिङमा लग्नको निम्ति नेकपा एमाले तयार छ, नेकपा एमाले विपक्षमा भोट हाल्छ, हामीसँग रहेको 9 दलको एलायन्सले विपक्षमा भोट हाल्छ, त्यो मत पराजित हुन्छ, पराजित हुँदा मोर्चाले परिणाम स्वीकार गर्न तयार हुनुपर्छ।
तर अब बाहिर आएको कुरामा चाहिँ अहिले जुन 5 बुँदे प्रस्ताव आएको छ, अहिले तपाईँले भन्नुभयो त्यसमध्येका केही बुँदामा चाहिँ भोटिङ गर्ने भनेर, तर भोटिङ नभए ती बुँदा चाहिँ पास गर्ने, त्यसमा चाहिँ एमाले नै सकारात्मक छ भनेर प्रधानमन्त्रीले चाहिँ नि मोर्चाका नेताहरूलाई भन्नुभएको, आश्वासन दिनुभएको कुराहरू पनि पत्रपत्रिकामा छन्। आजकै पत्रिका हिजकै पत्रपत्रिका पढ्यौँ भने पनि त्यही अनुसारले प्रधानमन्त्रीले पनि प्रस्ताव राख्नुभएको भन्ने बुझिन्छ।
अब मलाई चित्त बुझे पनि नबुझे पनि आजका दिनमा मेरो पनि प्रधानमन्त्री पुष्पकमल दाहालजी नै होइन, फरक पार्टीको हुनुहोस्, उहाँले जतिसुकै अनैतिक ढङ्गले अघिल्लो सरकार ढाल्नको निम्ति कोसिस गर्नुभएको होस्, जतिसुकै लम्पसार पर्नुभएको होस्, आजका मितिमा मेरो पनि प्रधानमन्त्री उही हो। एउटा मुलुकको प्रधानमन्त्रीको यो लेभलको विश्वसनीयताको खाडल अथवा यति हल्का ढङ्गले टिप्पणी गरेको सुन्दा मलाई अलिकति दुःख छ। कृपया प्रधानमन्त्रीज्यू, सार्वजनिक खपतको लागि यस्ता कुराहरू नबोल्नुहोस् मेरो विनम्र आग्रह छ। नेकपा एमाले जे भनेको त्यही हो, हामी बाँकी तीनवटा विषयमा पनि ती गलत छन्, मैथिली र भोजपुरीको घाँटी रेटेर थारू र चाहिँ लिम्बू भाषाको घाँटी रेटेर बजिका र चाहिँ नेवारी भाषाको नेपाल भाषाको चाहिँ घाँटी रेटेर कुनै विदेशी भाषालाई पोस्ने पक्षमा हामी छैनौँ, हामी त्यसको विपक्षमा भोट हाल्छौँ। अहिले राष्ट्रिय सभामा हुने प्रतिनिधित्वलाई असमान बनाउनु पर्ने पनि हामीले कुनै कारण देखेका छैनौँ, किनभने राज्य भनेको जनता पनि हो, राज्य भनेको भूगोल पनि हो, भूगोल दुर्गम क्षेत्रलाई उपेक्षा गर्ने कुरा उचित हुँदैन। र नागरिकतामा हाम्रो लोयल्टी, हाम्रो निष्ठा र हाम्रो चासो तराई मधेसमा हजारौं वर्षदेखि आजको नेपाल बनाउन तराई बनाउन लाग्नुभएका त्यहाँका रैथाने धरतीपुत्रप्रति छ। पछाडि आएकाहरूलाई खुसी पार्न चाहिँ त्यहाँका वंशजका नागरिकहरूको वंशजको आधारमा नागरिकता प्राप्त रैथाने नागरिकहरूको अधिकार कटौती गर्नुहुन्न भन्ने पक्षमा छौँ। त्यति हुँदाहुँदै पनि अब त्यो विषय एउटा प्रक्रियामा जानै सधैँभरि रोक्नुपर्छ भन्नेमा पनि छैनौँ। संविधान सीमाङ्कनको विषय त असंवैधानिक थियो, त्यही भएर हामीले रोक्यौँ नै र आज स्थापित पनि भयो, सर्वोच्चले पनि त्यसलाई असंवैधानिक भन्यो, अहिले सरकारले पनि रियलाइज गर्यो कि पार लाग्दैन भनेर। बाँकी विषयहरूलाई हामी भोटिङमा जान तयार छौँ, तर त्योभन्दा बढ्दा अब राष्ट्रिय सभामा स्थानीय प्रतिनिधिहरूले भोट हाल्न पाउँदैनन् अनि त्यसमा एमाले चाहिँ ल्याप्चे लगाउँछ यस्तो भन्ने आँट प्रधानमन्त्रीले कहाँबाट भयो? यस्तो झुट कसरी बोल्न सक्नुहुन्छ उहाँ? या अब स्थानीय तह त्यसै पनि यो स्थानीय तह पुनर्संरचना आयोग बालानन्दजीको आयोगले 719 स्थानीय तह उसले चाहिँ निर्धारण गरेका थियो, किनभने उहाँहरूले त त्यत्तिकै खल्तीबाट हाल्या त होइन नि त, उहाँहरूले एउटा फर्मुला बनाउनु भएको थियो, भूगोललाई यति वेटेज, जनसङ्ख्यालाई यति वेटेज। त्यसो गर्दा उहाँहरूले भन्नुभएको थियो सुरुमा कि म्याक्सिमम जाँदा हामी 744 जान सक्छौँ, तर कतिपय ठाउँमा 8 तोकेको ठाउँमा स्थानीय प्रतिनिधिहरू बसेर 6 स्थानीय निकाय स्थानीय तहहरू बनाए, त्यसले गर्दा उहाँहरूले 719 बनाउनुभयो। आफू खुसी सरकारले 25 थप्न पाउने होइन, तर उहाँहरूले थप्नुभयो हामीले, र त्यति गरेर देशले निकास पाउँछ भने ल त्यो चाहिँ संविधानमाथि संवैधानिक आयोगको अधिकारमाथि गरिएको खेलबाडलाई पनि हामीले धेरै ठूलो मुद्दा बनाएनौँ। अब अहिले भन्दै हुनुहुन्छ कि चाहिँ भटाभट स्थानीय तहमा चाहिँ तराई मधेसमा मात्रै संख्या थप्ने, दुर्गममा जहाँ 1 लाग्छ जिल्ला सदरमुकाम आउन, त्यहाँका जनतालाई त्यहाँ इकाइ थपेर सानो सानो इकाइ बनाउनु नपर्ने, तराईमा जहाँ एउटा बिहान एउटा साइकल लिएर हिँड्यो भनेदेखि जति सुकै ठूलो अहिले बनेको गाउँपालिका पनि 3-4 घुमेर आइन्छ, मोटरसाइकलमा त 1 घुमेर आइन्छ, त्यहाँ चाहिँ संख्यामाथि संख्या थप्नुपर्ने, दुर्गमका जनतालाई चाहिँ संख्या थप्नु नपर्ने, यो कुरासँग हाम्रो सहमति हुन सक्दैन।
अब निकास कसरी निस्केला त? अब तपाईँको कुरा अनुसार त अहिले चर्चामा आइरहेको सहमतिका 5 मुद्दा जसले निकास निस्किन्छ भनेर हामीले आशा गरेका थियौँ, तर एमाले त्यसमा समर्थन गर्दैन भनेपछि फेरि पुरानै बिन्दुमा पुगिन्छ। अब निकासको
होइन, निकासको
बाटो के होला?
प्रश्न बाटो के हो भने म बडो गम्भीरतापूर्वक तराई मधेसका नाममा राजनीति गरिरहेका मधेसी मोर्चाका साथीहरूलाई आग्रह गर्न चाहन्छु, कृपया एकचोटि आफूले टेकेको धरातलतिर फर्केर हेर्नुहोस्। तपाईँले तराई मधेसका सारा जनता निर्वाचनको विपक्षमा छन् भन्नुभयो, भनिरहनु भएको छ आजका मितिमा, तर त्यही तराई मधेसका हजारौं हजार युवाहरू आज चुनाव सफल बनाउन म्यादी प्रहरी बन्नको निम्ति कुदिरहनु भएको छ, लाइन लाएर बसिरहनु भएको छ, भन्न सकिएला बेरोजगारीको पनि एउटा कारण हो। तर साँच्चै यो संविधानप्रति यो निर्वाचनप्रति नफरत थियो भनेदेखि तराई मधेसका युवाहरू किन आउँथे? अर्थात् त्यहाँको स्प्रिट, त्यहाँका जनताको चाहना र तपाईँहरूले भनिरहेको कुराको कोही म्याच गर्दैन, तपाईँहरू बेग्लै ठाउँमा हुनुहुन्छ। दोस्रो, खुद तपाईँकै पार्टीका मान्छेहरू तल तल चुनाव प्रचारमा लागिसके होइन, त्यस कारणले गर्दा आम तराईवासी मधेसी जनताको चाहना निर्वाचन होस् भन्ने छ। तपाईँहरूले मेरो विलम्ब र सुझाव छ, सबै मुद्दाहरू छोड्नुहोस् पनि म भन्दिनँ, राजनीतिक पार्टीलाई कहिलेकाहीँ आफ्ना मुद्दाहरू ल्यान्ड गर्न अप्ठ्यारो पनि हुन्छ। तपाईँहरूले हिजो धेरै चर्का कुरा गर्नुभयो, तपाईँहरूको चर्का कुराको मूल्य मधेसले धेरै चुकायो, 60 बढी मान्छेको ज्यान गएको छ, 50 दिन्छौँ हामी आन्दोलनमा होमियौ भन्नुभयो, 50 त के दिनुहुन्थ्यो र तपाईँहरूले होइन, तर मान्छेको ज्यान त तपाईँहरूलेको त्यो उराल दुरालमा लागेर गइरहेको छ। खैर, यस्तो स्थितिभित्र आफ्ना मुद्दा लिएर तराई मधेसका जनताहरूको बिचमा जानुहोस्, हामी पनि त्यही मुद्दा लिएर जान्छौँ, त्यही गाउँपालिकामा लडौँ त, तपाईँ यो संविधान ठिक छैन, यो संविधानले चाहिँ हामीलाई न्याय दिएन भन्नुहोस्, हामी यसै कारणले यो संविधान ठिक छ, त्यस कारणले यो संविधानलाई समर्थन गरेर निर्वाचनमा जाउँ भन्छौँ। साँच्चै नै तपाईँका मुद्दाप्रति तराईवासी जनताको सपोर्ट रहेछ र तपाईँले तराई मधेसको 100% पनि भन्दिनँ म, 50% पनि भन्दिनँ, 25% मात्रै सिट जितेर लिएर आउनुहोस्, नेकपा एमाले भोलि तपाईँहरूले भनेका बुदाहरूमा चाहिँ संविधान संशोधन गर्न नयाँ ढङ्गले सोच्नेछ। तपाईँ जनआधार केही ल्याउनु नपर्ने, सधैँभरि लाठी, सधैँभरि घुर्की, सधैँभरि धम्की, अनि चाहिँ देश जाफ्ना बन्छ भनेको छ, कहिले काश्मीर बन्छ भनेको छ, अनि कहिले चाहिँ के भन्दाखेरि बिरगन्जलाई राजधानी बनाइदिन्छौँ भनेको छ। यो ब्ल्याकमेलको राजनीति नगरौँ, देश धेरै बर्बाद भयो र धेरै सबभन्दा धेरै बर्बाद तराईमा देश भयो। त्यो उर्वर भूमि, त्यो चाहिँ नेपालको आर्थिक अर्थतन्त्रको एउटा केन्द्रबिन्दु बन्न सक्ने, आर्थिक विकासको एउटा इन्जिन जस्तो ठाउँलाई तपाईँहरूले कस्तो ठाउँलाई कस्तो बनाउनु हो? तपाईँहरूको आन्दोलनले आज बिरगन्ज कहाँ पुग्यो? तिन अरू अरू ठाउँ त्यही हेटौँडा कस्तो भएको छ? हुन त तपाईँहरूले यसो भनिरहँदा यो पहाडे राष्ट्रवाद या यो नस्ल पहाडे नस्लवादी सोच भयो भन्नु होला, तर दस वर्ष अगाडि हेटौँडा कहाँ थियो र बिरगन्ज कहाँ थियो, आज कसरी के भइरहेको छ? अलिकति जनतालाई राजनीति गरेको हो, जनताको निम्ति राजनीति गरेको हो, या कमसेकम भोलि जनता साथमा भयो भने मात्रै राजनीति गर्ने हो भन्ने हो भनेदेखि चाहिँ तपाईँहरू निर्वाचनमा जानुहोस्, हामी त्यही भन्छौँ।
तर उहाँहरूले आधार खोजिरहनु भएको छ, अघि निकै कुरामा मेरो प्रश्न फेरि दोहोरिन्छ, भनेको हामी चुनाव लड्ने आधारै छैन, केही अधिकारै छैन
भने कस्तो हुन्छ भने, ल एकदमै ल उहाँहरूले भनेकै कुरालाई
बाघको पन्जा भनेर
अब यो त कहिलेकाहीँ कस्तो हुन्छ भने उहाँहरूले बाघको पन्जा भन्नुभयो, मैले बाघकै उदाहरण दिएर भन्छु। कहिलेकाहीँ कस्तो हुन्छ भने बाघको सवार गर्न सजिलो छ, तर बाघको सवार भइसकेपछि, बाघको घोडा चढिसकेपछि, बाघमाथि चढिसकेपछि साह्रै गाह्रो हुन्छ। उहाँहरूले गरे यही हो होइन, उहाँहरू बाघमाथि जस कसरी तसरी चढ्नु त भयो, अब ओर्ल्यौँ बाघले खाला भन्ने डर, हिँडिरहनु पनि कति त्यो सवार गरेर कति हिँड्ने अप्ठ्यारोमा हुनुहुन्छ, त्यो अप्ठ्यारो उहाँहरूले आफैले निम्त्याएको हो अनुचित अनावश्यक मागहरूमा। 90% जनताले बनाएको संविधान मान्दिन भन्दा उहाँहरूले त्यो हेक्का राख्नु पर्थ्यो कि यो कुरा न अन्तर्राष्ट्रिय समुदायले स्वीकार गर्छ, ठिक छ, भारतले अहिले पनि समर्थन गरिरहेको छैन, तर संसारमा एक्टर भारत मात्रै छैन, संसारमा अरू धेरै एक्टरहरू छन्। त्यस कारणले गर्दाखेरि चाहिँ त्यो भारतको सपोर्टले मात्रै सधैँभरि राजनीति चल्दैन, त्यो कुरालाई उहाँले ख्याल गर्नुहोस्। मैले भन्दै थिएँ तपाईँले भन्नुभएको कुरामा उहाँहरूलाई एउटा मेरो विनम्र सुझाव, अहिले दुईवटा उदाहरण दिन्छु म। अहिले राप्रपा कसरी चुनावमा भाग लिन जान्छ, जबकि राप्रपा त होल यो परिवर्तनको एन्टी करेन्ट शक्ति हो नि त, हाम्रो चलन चल्तीको भाषामा हिजोको प्रतिगामी शक्ति हो। उसले आफ्नो मुद्दा छोडेका छैन, होइन, संहिताको विरोध गर्छ, गणतन्त्रको विरोध गर्छ, धर्मनिरपेक्षताको विरोध गर्छ, तर संविधान मानेरै त्यही मुद्दा लिएर जनता बीचमा जान्छ र भोट बढाउँछ भने तपाईँहरूको निम्ति पनि एउटा। दोस्रो, पञ्चायतकालमा हामीले पञ्चायती संविधान मान्दैनथ्यौँ, तपाईँले संविधान नमान्नुहोस् भन्न खोजेको होइन, मैले खालि एउटा उदाहरण दिन खोजेको, हामीले त्यही मञ्च प्रयोग गऱ्यौँ आफ्नो जनमत बढाउनको निम्ति। त उहाँहरूलाई म मेरो विनम्र आग्रह छ, 43 सालमा तत्कालीन नेकपा माले जनपक्षीय राष्ट्रिय पञ्चायत सदस्यहरू उठाएर रोस्टमबाट बहुदल माग गर्नुभयो हाम्रा त्यति बेलाका चाहिँ हाम्रा जनपक्षीय राष्ट्रिय पञ्चायत सदस्यहरूले, त्यो बाटो पनि अर्थात् चुनावलाई पनि यदि उहाँहरूलाई साँच्चै त्यस्तो लागेको हो भने चुनावलाई पनि एउटा आन्दोलनको रूप बनाएर जानुहोस् न र टेस्ट गर्नुहोस् कि, एकचोटि टेस्ट गर्नुहोस् त्यहाँका जनताले साँच्चै नै तपाईँहरूका मुद्दालाई सपोर्ट गरेका हुन् कि, कहीँ न कहीँ हामी अलिकति बराल लिएका छौँ, एकचोटि टेस्ट गर्नुहोस्। र मैले फेरि पनि चुनौती दिएर भन्छु, 25% मात्रै सिट यदि तराई मधेसको उहाँहरूले चाहिँ प्राप्त गर्नुभएछ भनेदेखि हामी नयाँ ढङ्गले सोच्छौँला।
अब मोर्चाका नेताहरूको नि कुरा सुन्ने, तपाईँको पनि कुरा सुन्ने अनुसार चाहिँ चुनावै अप्ठ्यारो अप्ठ्यारोमा परेको हो कि जस्तो लाग्छ।
चुनाव अप्ठ्यारोमा किन पर्छ
किन भन्दा उहाँहरू अब चुनावै हुन दिँदैन भनेर लागिरहनु भएको छ, होइन, उहाँहरूको मागमा चाहिँ अब तपाईँको आवश्यकतै छैन, उहाँहरूको जुन माग संविधान संशोधनको माग र अहिले सरकारसँग जुन 5 बुँदे सहमति हुने भनेर भनिरहेछ त्यसको आवश्यकतै छैन, त्यसमा हामी समर्थनै गर्दैनौँ भनिरहनु भएको छ। एमालेको समर्थन नभइकन पनि चुनाव हुँदैन र मोर्चाको समर्थन नभइकन पनि चुनाव नहुने स्थिति छ, यस्तो स्थितिमा चुनाव अप्ठ्यारोमा परेको।
म यहाँलाई र यहाँ मार्फत आम श्रोताहरूलाई पनि के आग्रह गर्न चाहन्छु भनेदेखि चाहिँ एउटा कुरा छुट्याउँ, को को सहभागी भयो भने अथवा को कसले चाहिँ ओके भन्यो भने चुनाव हुने हो मुलुकमा, को कसले भएन भन्यो भने चुनाव नहुने हो। किनभने अब मधेसी मोर्चालाई त केही गरी फकाउँला, प्रचण्डजीले मसँग चाहिँ एकदम बुटी छ भन्नुभएको छ, के बुटी ल्याउनुहुन्छ खुवाउनुहुन्छ ल्याउनु होला, त्यसपछि पनि केही शक्ति त छन् नै, चुनाव हुन दिन्नौ, यो चुनाव गलत छ, बहिष्कार गर्छौं भनेर प्रचण्डजी के गर्नुहुन्छ त्यति बेला? कि ती शक्तिहरू पनि नआउन्जेलसम्म चुनावमा भाग लिन भन्ने हो कि? त्यसबाहेक अब देशै अर्कै बनाउँछु भन्नेहरू पनि छन्, अब विरोध त उनीहरूले पनि गर्लान्। अर्थात् निर्वाचन कुन शक्तिले रोक्न, कसले रोक्दाखेरि रोकिने हो र कसले चाहिँ भन्दाखेरि चुनाव हुने हो, यो कुरामा हामी प्रश्न हुनु जरुरी हुन्छ। लोकतन्त्रको ब्युटी भनेको के हो भने असहमत हुन पाइन्छ, विरोध गर्न पाइन्छ। कसैलाई चित्तै बुझेन भने अब हामी त्यो बाटो त नहिँड्नुहोस् भन्छौँ मधेसी मोर्चालाई, तपाईँहरूले भाग लिनुपर्छ र त्यो आफ्नो शक्ति आर्जन गर्नुपर्छ भन्छौँ। तर केही शक्तिहरू केही पक्षहरू आएनन् नै भने पनि लोकतन्त्रमा चुनाव रोकिँदैन। केही शक्तिलाई आधार बनाएर केही शक्तिको विरोधको केही पक्षको विरोधलाई आधार बनाएर चुनाव हुन्न भन्ने चाहिँ बाटो मा सरकार जानै मिल्दैन। त्यसो गर्नु भनेको सरकार आफूले खाएको शपथ म संविधान मान्छु संविधानको पालना गर्छु भनेर चाहिँ राष्ट्रपतिका सामु प्रधानमन्त्रीले खाएको शपथको त्यो चाहिँ त्यो शपथप्रति बेइमानी हुन्छ। त्यसो भएर मधेसी मोर्चा पहिलो, तर मेरो पूरा विश्वास के छ भने मधेसी मोर्चा आउँछ, उहाँहरूको बार्गेनिङ हो। बार्गेनिङ किन हो भन्नुहुन्छ भने त्यो हामी यहीँ हेरौँ न, उहाँहरूले त कुनै बेला त संविधान पुनर्लेखन हुनुपर्छ भन्दै हुनुहुन्थ्यो नि। पुनर्लेखनबाट कहाँ आइपुग्नु भयो उहाँहरू? अचेल त पुनर्लेखनको कुरा त सुनिन्न भन्दा उहाँहरू आउनुहुन्छ, सरकारले बोल्डली वैशाख 1 दिसम्बर चुनावलाई अगाडि बढाउनुपर्छ, ठिक छ उहाँहरूसँग कुरा गरौँ, देश र जनताको नोक्सान नहुने कुनै मागहरू छन् र त्यसले ती माग पूरा गर्दा यदि उहाँहरूलाई चाहिँ फेस सेभिङ गर्न सजिलो हुन्छ भने हामी त्यसको लागि रिजिड छैनौँ।
लचकता अप्नाउनुहुन्छ, म यही कुरा सोध्दै थिएँ, मोर्चालाई पनि चुनावमा सहभागी गराउनको लागि एमाले कस्तो भूमिका खेल्छ? एकदम छोटोमा अन्तिममा आइपुगेको छ,
मैले अघि नै भने कि वास्तवमा देश र जनतालाई नोक्सान नहुने केही कुराहरू छन् भने त्यसमा नेकपा एमाले छलफल गर्छ, तर देश र जनताको अहितमा केही कुराहरू छन् भनेदेखि अथवा देश र जनताको अहित हुने कुराको निम्ति त नेकपा एमाले साथ दिन सक्ने कुरै भएन, हामी साथ दिँदैनौँ।
हुन्छ, समय दिनुभयो, तपाईँलाई धेरै धेरै धन्यवाद।
धन्यवाद यहाँलाई पनि।
उहाँ हुनुहुन्थ्यो नेकपा एमालेका नेता प्रदीप गेवाली। सरकार र मोर्चाबीच हुन लागेको पछिल्लो सहमति, मोर्चालाई चुनावमा सहभागी गराउन एमाले खेल्ने भूमिका र उसको चुनावी रणनीतिका बारेमा कुराकानी गर्दै उहाँसँगको यो कुराकानीसँगै उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz देशका विभिन्न रेडियो स्टेशन मार्फत तथा उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशनबाट संसारभरि प्रसारण भइरहेको कार्यक्रम बदलिदो नेपालको समय सकिने लागेको छ। भोलिको कार्यक्रममा नयाँ विषयवस्तुका साथ बिहान 8:20 फेरि आउनेछौ। आजको कार्यक्रम बदलिदो नेपालबाट भने प्राविधिक साथी संघर्ष विष्टसँगै म सुफल काफ्ले पनि विदा हुन्छु। नमस्कार। We'll be right back.